إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدًا عبده ورسوله أما بعد فإن خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما ويقول سبحانه وتعالى كذلك يا بني آدم خذوا زينتكم عند كل مسجد وكلوا واشربوا ولا تسرفوا إنه لا يحب المسرفين ويقول الرسول صلى الله عليه وسلم إذا دخل أحدكم المسجد فلا يجلس حتى يركع ركعتين محترم بزرگو دینی بھائی اور خواتین اسلام خطبہ مسنونہ کے بعد میں نے سورہ اعراف کی ایک آیت نمبر 31 پر ایک پڑھی اس آیت مبارکہ کے اندر اللہ رب العزت ارشاد فرماتے ہیں اے اولاد آدم اے مسلمانوں جب بھی تم مسجد کو آؤ نماز کے لیے ڈریس اور اچھا ڈریس پہن کر آؤ کھاؤ پیو لیکن فضول خرچی سے بچو اللہ تعالیٰ فضول خرچی کرنے والے کو پسند نہیں کرتا ہے حدیث کے اندر نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں کوئی آدمی مسجد کو آئے اور بیٹھنا چاہے تو بیٹھنے سے پہلے دو رکعت نماز پڑھے مسجد اللہ کا گھر ہے اس کا احترام ہے اس کے آداب ہیں اس کی طرف آنے کے آداب ہیں مسجد کو تو ان سب آداب کو جاننا بھی ایک مسلمان کے لیے ضروری ہے تو لہذا مسجد کو آنے کے چند آداب مردوں کے لیے ہیں اور کچھ آداب عورتوں کے لیے ہیں مردوں کے آداب کے اندر نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا اگر کوئی مسلمان گھر میں وضو بنائے پھر مسجد کو آئے وہیں سے اس کی نماز شروع ہو گئی گھر سے اب ثواب ہی ثواب اجر ہی اجر اس کو اس لیے کہ وضو بنایا اور مسجد کا ارادہ کر کے نکلا گھر سے فوق فی الصلاح اب وہ نماز میں ہو گیا اس لیے آتے وقت مسجد کو آدمی دل لگی مذاق بیکار باتیں بیہودہ باتیں ایسے نہیں کرنا چاہیے تم نماز میں ہو گھر سے نکلے وہیں سے مسجد کا ثواب شروع ہو گیا بہت سیریس ہونا چاہیے کس کے دربار میں جا رہے ہیں کس کی جگہ جا رہے ہیں آدمی کسی آفس میں جاتا ہے روزانہ جاتا ہے سمجھیے کتنا چیک کرتا ہے اپنے لباس کو اپنے فلاں کو جوتے کو چپل کو سب ٹھیک کرتا ہے آفس جانا ہے اور یہ تو اللہ تعالیٰ کا دربار ہے اور پھر جاتا ہے تو آفس میں نہ دل لگی نہ مذاق سیریس جاتا ہے تو مسجد بھی اللہ کا گھر ہے تو مسجد کا بھی ایک احترام ہے کہ آدمی اپنے گھر سے نکلتا ہے وہیں سے مسجد کا احترام شروع ہو جانا چاہیے اللہ کے دربار میں حاضری دے کر اس کے سامنے کھڑے ہونے کا تصور ہونا چاہیے. تو آدمی کو چاہیے کہ گھر سے جب نکلتا ہے تو مسجد کا ایک تصور باندھ کے نکلے, نماز کا یہ خیال کر کے نکلے کہ ہم اللہ کے دربار میں پہنچ رہے ہیں. اب جب اس کے دل میں یہ بات آ جائے گی تو ظاہر بات ہے دل لگی, مذاق, ہنسی, یہ سب تو چھوڑ دے گا, اب وہ سیدھے آئے گا مسجد کو. یہ تو یہ ہوا. لباس بھی اچھا ہونا چاہیے, میلا کچیلا فلاں اس طرح کا لباس پہن کے مسجد کو نہیں آنا چاہیے. یہاں تک کہ کوئی آدمی کام کاج کے لیے کوئی ڈریس رکھا ہے, اس میں لوہے کی بدبو آتی ہے, کبھی مسالے کی بدبو آتی ہے, کبھی گوشت کی بدبو آتی ہے یا بو آتی ہے سبزیاں, اس کو چاہیے کہ مسجد کو آئے تو اپنا ڈریس چینج کر کے آئے. عرب کے لوگ اسلام سے پہلے آتے تھے حج کرنے کے لیے تو رات کے موقع پر عام طور پر ننگے طواف کرتے تھے. قریش کے لوگ کپڑا دیے نیا پہن لیتے, کپڑا نہیں دیے تو جو کچھ وہ کپڑا پہن کے آتے اپنی بستی سے سب نکال کے رکھ دیتے. کہا یہ گناہ کا کپڑا ہے, میل کچیل کا کپڑا ہے, یہ پہن کے اللہ کے دربار میں کیسے ہم کریں؟ تو اللہ کی ایک عزوت ان کے دل میں بھی تھی. اگر قریش کے لوگ ڈریس دیتے پہنتے نہیں تو ننگے ہی طواف کرتے. تو اللہ نے کہا خود زینت کو مہند کل مسجد, مسجد کو آ تو اچھا ڈریس پہن کے آؤ, نہ صرف ڈریس بلکہ اچھا ڈریس, زینت. زینت کا مطلب اچھا ڈریس. یہ نہیں سمجھنا چاہیے کہ یہ تو صرف یہ کہ صاحب ننگے نہیں آنا چاہیے مسجد کو, ڈریس پہن کے آنا چاہیے, ایسا نہیں ہے, بلکہ اچھے سے اچھا لباس پہن کے آنا چاہیے. اور خاص کر جمعے کے دن کوشش کریں کہ جو ہمارے پاس اچھا ڈریس ہوگا اس کو پہن کے آئیں تاکہ جمعے کا پورا ثواب ملے. تو ایک تو یہ کہ صاحب مسجد کو آدمی آتا ہے تو ان باتوں کا خیال کرے. اب جب گھر سے نکلا تو کیا ہوگا, کہا کہ ایک قدم اٹھاتا ہے تو ایک نیکی لکھی جاتی ہے, یہ قدم رکھتا ہے تو ایک گناہ معاف کیا جاتا ہے. اللہ اکبر, کتنا بڑا ثواب. گھر سے جو آدمی آتا ہے وضو بنا کر آنے کا اور جانے کا پورا ثواب اس کو ملتا ہے, ایک ایک قدم پر اتنا ثواب. اب اس زمانے سے پیدل ہی نہ آتے تھے مسجد کو, نہ کار میں آتے تھے, نہ ٹو ویلر میں آتے تھے, نہ سائیکل میں آتے تھے, ان کے لیے وہ بات کہی گئی. اور جو آدمی ان سواریوں میں آئے گا اس کو بھی اجر و ثواب ملے گا, اس کے پیٹرول کا ثواب ملے گا, اس کی گاڑی کا ثواب ملے گا, اس کو بھی ملے گا. یہ نہیں کہہ سکتے کہ صرف چل کر آئے تو ثواب ملے گا, اگر گاڑی واڑی میں آئے تو نہیں آئے گا, ایسے نہیں کہتے. ثواب تو ملے گا لیکن ہر آدمی کو اپنے خلوص, اپنی محبت اور اپنی محنت کے مطابق ثواب ملے گا. آتے وقت بھی ثواب, اور دوسری حدیثوں سے معلوم ہوتا ہے کہ واپس ہوتے وقت بھی ثواب. کتنا ثواب ہو گیا میرے بھائی. نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا اجی میں تم کو ایسی بات بتاؤں, ایسا کام بتاؤں جس سے تمہارے درجے بلند ہوں گے, اللہ کے بہت ثواب ملے گا اور اللہ گناہوں کو معاف کرے گا. صاحب اکرام سن کے خاموش رہتے کہ اللہ کے رسول بتائیے نا, کچھ بھی فرمایا اللہ کے پیارے رسول, سراپا شوق بتائیے اللہ کے رسول. کہا سنو, اسباغ الوضوء علی المکارہ, سردی کے دن ہو کچھ بھی ہو, مکمل وضو کرنا, پوری طرح وضو کرنا, خیال کے ساتھ وضو کرنا, کہیں کوئی حصہ سوکھا نہ رہنے پائے اور صاحب کوئی چھوٹنے نہ پائے کوئی حصہ. اسباغ الوضوء علی المکارہ, تکلیف پریشانی کے باوجود آدمی کیا کرتا ہے, مکمل وضو کرتا ہے. وکثرت الخطا الی المساجد, دور سے چل کے آتا ہے, زیادہ قدم بڑھا کے آتا ہے مسجد کو, اس کا ثواب زیادہ ہے. فذلکم الرباط, وانتظار الصلاۃ بعد الصلاۃ, اور مسجد میں بیٹھ کے انتظار کرتے رہتا ہے نماز کا. کہا فذلکم الرباط, یہ بہت بڑا جہاد ہے, یہ بہت بڑا جہاد ہے, یہ اللہ کے راستے میں گویا تم نے اپنے آپ کو وقف کیا ہے. تو اسے معلوم ہوا کہ آدمی جب مسجد کو آتا ہے تو اس کو اتنا ثواب ملتا ہے, اللہ تعالیٰ گناہوں کو معاف کرتے ہیں, درجات کو بلند کرتے ہیں. ये उन लोगों के लिए जो घर से वजू बना कर निकलते हैं उनको इतनी बड़ी फजीलत मिलती है। हर आदमी के लिए आसान भी नहीं है। जो लोग दुकान में रहते हैं कि और जगह रहते हैं वो कहां से घर जाकर वजू बना के आएंगे, वो तो मस्जिद में आके वजू बनाएंगे, जाहिर बात है। लेकिन सवाब जो लोग घर से बना के आते हैं उनके लिए ज्यादा से ज्यादा सवाब मिलेगा। तो लिहाजा मस्जिद को आने के आदाब में से ये भी है कि आदमी हो सके तो घर से वजू बना के आए और आते वक्त अल्लाह को याद करते हुए आए, और आने से पहले ये समझ ले कि हम अल्लाह के दरबार में पहुंच रहे हैं। इसलिए दिल लगी हंसी मजाक गुफ्तगु बेकार किस्म की ये सब चीजें छोड़ दे। बहुत सारे लोग आते हैं मस्जिद को तो ऐसे मालूम होता है कि कुश्ती लड़ने आ रहे हैं, कोई आस्तीन चढ़ा के आ रहा है, कोई साहब सर ऊंचा किए हुए आ रहा है, कोई दिल लगी करते हुए आ रहा है, कोई हंसते हुए आ रहा है, कोई चीखते हुए आ रहा है, कोई चिल्लाते हुए आ रहा है। अल्लाह अकबर, अल्लाह के दरबार में आ रहे हो, अदब एहतराम सर नीचा होना चाहिए। ये सब ना हो के बहुत सारे लोग ऐसे होते हैं जरा मॉडर्न किस्म के लोग, मालूम होता है कि कुश्ती का अखाड़ा है मस्जिद या कुश्ती लड़ने आ रहे हैं। ख्याल रखिए इन बातों का, तवाज़ो के साथ आइए। बनू इसराइल को अल्लाह ने ही हुक्म दिया कि तुम जा रहे हो सर नीचा करके अदब के साथ मस्जिद के अंदर दाखिल हो जाओ, ये हुक्म दिया। तो मस्जिद को जब आता है आदमी तो उनको इन बातों का ख्याल करना चाहिए। मस्जिद में आने के बाद आदमी को चाहिए कि साहब सुन्नत का एहतमाम करें। अब वक्त इतना कम है, अब सुन्नत नहीं पढ़ सकते, उसको चाहिए कि साहब खड़ा रहे, कुछ तस्बीह उस भी पढ़ता रहे, और अगर बैठ भी गया वक्त ना होने की वजह से बैठे। ये नहीं होना चाहिए, मस्जिद के आने के बाद तलाश करें कौन बात करने के लिए मिलेगा, खामत होने से पहले किससे मिलेंगे, किससे दिल लगी करेंगे, किससे मजाक करें। ये क्या तरीका है भाई, ये बात करने की जगह थोड़ी है, ये तो जिक्र अजकार की जगह है, ये तो अल्लाह को याद करने की जगह है, इबादत की जगह है। बहुत से लोगों की आदत होती है मस्जिद को आते हैं तो वहीं से तलाश करते हैं, दूर से आते हैं वहां खड़े हैं, बस चलेगा उनके पास बात करने के लिए, खड़े होकर बात करते रहते हैं। ये क्या तरीका है, अल्लाह के दरबार के अंदर आप बात करने आए हैं क्या? यहां तो जिक्र अजकार के लिए आए हैं, यहां तो आए हैं आप अदब के लिए, यहां तो आए नमाज के लिए, लिहाजा आप बैठिए खड़े हो जाइए। हाँ, कोई जरूरी बात है, कोई जरूरी मैसेज है, बिल्कुल होना चाहिए, जायज है, तवाफ की हालत में भी जायज है, तो मस्जिद में आने के बाद तो जायज है। लेकिन आदमी की वो नीयत तो रहती नहीं कि कोई जरूरी बात करनी है, बस बात करने के लिए एक आदमी चाहिए, फौरन तलाश कर लेते हैं किसी आदमी को। ये गलत है मेरे भाइयों। अब आदमी बैठ के एक मिनट डेढ़ मिनट या खड़े होकर एक मिनट डेढ़ मिनट दो मिनट इंतजार करता है, दो मिनट की नमाज का सवाब उसको, डेढ़ मिनट के सवाब के नमाज का सवाब जितनी देर बैठे खड़े रहता है। और कोई बंदा अजान होती चला आया मस्जिद को, दो रकात चार रकात जो भी नहीं सुन्नत मौकदा है या नफील है पढ़कर बैठा रहा, अब जब तक इकामत नहीं होती है तब तक सवाब ही सवाब, नमाज ही नमाज उसकी। अल्लाह अकबर, ये अल्लाह की कितनी बड़ी मेहरबानी है मेरे भाइयों। इसी को कहा अल्लाह के रसूल ने फज़ालिकुम रिबात। तो लिहाजा मस्जिद को आने के ये सारे आदाब हैं, इनका ख्याल करना चाहिए। इसी तरह नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, बशरिल मशाइना फिज़्ज़ुलमी बिनूरिन तामिन यौमल क़ियामा। अंधेरी रातों में जो लोग मस्जिद को आते हैं उनको क़ियामत के दिन मुकम्मल नूर की खुशखबरी दो। आज तो अल्हम्दुलिल्लाह गलियों में लाइट है, रोशनी है, हर जगह इंतजाम है, लेकिन अल्लाह के प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम की प्यारी बस्ती मदीने का तसव्वुर कीजिए, शाम से अंधेरा, कौन सी लाइट, कौन सा उजाला, और सब अंधेरी रातें हो जाएं, इब्तिदाई चांद की रातें हों, तो फिर कौन सा उजाला भाई, अंधेरा। कहा अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने, अंधेरे की वजह से मस्जिद को आना ना छोड़ा, आओ मस्जिद को, कयामत के दिन अल्लाह ताला तुम्हारा नूर बढ़ा देगा और उसी नूर से तुम पुल सिरात पार करोगे। लिहाजा दूर होने की वजह से आदमी नमाज से ना उकताए। अगर किसी का घर दूर है और आने में सुस्ती होती है तो हमेशा उसको सोचना चाहिए, जब मस्जिद के करीब मैं पहुंच जाऊंगा, मस्जिद के करीब कोई जगह मिल जाएगी, कोई घर मिल जाएगा, मैं वहां चला जाऊंगा। आ नहीं पाता है, दूर है घर, उसके लिए जो आदमी दूर रहता और मस्जिद को आता है उसको शुक्र अदा करना चाहिए कि अल्लाह ताला ने मुझे ताकत दी, हिम्मत दी कि मैं चल चल कर मस्जिद को जाता हूं। यह कबीला था बनू सलमा मदीने के अंदर, उनको मालूम हुआ कि मस्जिद के करीब के घर सब बिक रहे हैं, तो उन्होंने सोचा कि सब चलो हम पूरा कबीला वहां जाके जगह लेके घर लेके वहीं बच जाएंगे। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को मालूम हुआ कि बनू सलमा दूर रहते हैं और मस्जिद के करीब आके रहना चाहते हैं, बसना चाहते हैं। आपने फरमाया ठीक है क्या? उन्होंने कहा अल्लाह के रसूल, हम लोग चाहते हैं कि मस्जिद के करीब आकर बस जाएं। कहा ला बनू सलमा दिया रकुम तुकतबु आता रकुम, बनू सलमा दिया रकुम तुकतबु आता रकुम। बनू सलमा अपनी जगह रहो, वहां से जो चल के आते हो ना, एक एक कदम का सवाब है तुमको, नहीं आई मस्जिद के करीब अपनी जगह रह गए। लेकिन जो लोग के मस्जिद से जरा दूर रहने की वजह से मस्जिद को नहीं आ पाते हैं, उनको चाहिए कि तमन्ना दिल में रहे कि मस्जिद के करीब कोई जगह मिल जाएगी तो मैं वहां मुंतकिल हो जाऊंगा ताकि मस्जिद को जाऊं आऊं। जाने आने का इतना सवाब मेरे भाई, और फिर उसके बाद जो सवाब होगा होगा, वो तो मालूम ही आपको। आदमी जब मस्जिद को आए तो बदबूदार चीज कोई भी खाकर पी कर ना आए मेरे भाई, कोई भी बदबूदार चीज। हदीस में तो आया कच्चा लहसुन, कच्ची प्याज और एक कुर्रास, एक भाजी होती थी जैसे हमारे यहां मूली वाली होती है ना, वैसे कहा ये खाओ तो मस्जिद को ना, यहां तक कि उसकी बू पूरी चले जाए जब मस्जिद को आना। मस्जिद में फरिश्ते हैं, जैसे इंसान को तकलीफ होती है बदबू से, वैसे ही फरिश्तों को भी तकलीफ होती है। तो मस्जिद में आने से पहले अगर आदमी के बदन में बदबू है, मुंह में बदबू है, नहीं आना चाहिए मस्जिद को। जमात छूट जाएगी कोई बात नहीं, घर में पढ़ो। कोई भी चीज बदबूदार खा पी के मस्जिद को नहीं आना चाहिए। इसके अंदर बहुत सारी चीजें आती हैं, आप जानते हैं ये सब चीजें हमने जिक्र की वो भी है, कोई सिगरेट है, कोई बीड़ी है, और कोई नस्वार जिसको कहते हैं वो, ये सब सबसे तकलीफ होती है। फरिश्तों को कितनी तकलीफ होगी मेरे भाई, तो मस्जिद में आके उनको तकलीफ ना पहुंचाओ, लिहाजा तुम आओ। और अगर खुशबू लगा के आए कोई आदमी, अल्हम्दुलिल्लाह बहुत उम्दा बात है। हजरत उमर इब्ने खत्ताब रज़ी अल्लाह तआला ने एक आदमी को मुकर्रर करके रखे थे जुमे के दिन, इतर लगाओ जी सबको धुआं लगाओ, ऊद का धुआं, नुआम बिन अब्दुल्ला उनका नाम ही होगा, धुआं देने वाले, खुशबू लगाने वाले। अल्लाह अकबर, खुशबू। प्यारे नबी ने फरमाया अमर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अन तुबना अल मसाजिद व तुतय्यब व तुतहर, औ कमा कल। प्यारे नबी ने हुक्म दिया कि हर मोहल्ले में मस्जिद बनाओ, उसको साफ रखो, पाक रखो, और उसमें खुशबू लगाओ मस्जिद में। एक मरतबे आए प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम मस्जिद को, देखे एक जगह कोई थूक दिया है, बहुत आपको तकलीफ हुई, कुछ फरमाए तो नहीं लेकिन चेहरा का रंग बदल गया, समझ गए साहबा कि अल्लाह के रसूल को तकलीफ हुई इससे। फौरन एक साहब गए उसको खुर्चे, दूसरे साहब घर को दौड़ के जाके हाथ में थोड़ा इत्र लेकर आके वहां जल्दी मल दिया। प्यारे नबी का चेहरा गुलाब हो गया, बहुत खुश हो गए। मस्जिद को आते वक्त तो खुशबू लगा कर आना, इत्र मल कर आना, बहुत अच्छी बात है। अगर कोई बंदा इसका इत्तिमाम करे पांचों वक्त, उतना ही सवाब मिलेगा। खुजू ज़ीनतकुम के अंदर यह भी आता है, ड्रेस भी अच्छा हो, बदन में जिस्म में खुशबू भी हो, अल्हम्दुलिल्लाह। लेकिन औरतों के लिए यह मना है, औरतें नहीं लगाएंगी मस्जिद को आते वक्त किसी किस्म का सेंट भी, इत्र भी, फूल भी, खुशबू भी नहीं लगाएंगी, पाउडर भी नहीं लगाएंगी। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो औरत के हमारी मस्जिद में इशा की नमाज पढ़ना चाहती है उसको चाहिए कि दिन में भी खुशबू ना लगाए। ईशा की नमाज को जाना चाहती है, अब सब 12 बजे 2 बजे का नहीं लगाना, अगर लगा लिए तो नहा के आओ। अल्लाह अकबर। तो मालूम यह हुआ कि औरतें सीधा साधा अपने ड्रेस में आएंगी, खुशबू इत्र वगैरह मल के मस्जिद को नहीं आएंगी। अब मस्जिद को नहीं आएंगी तो फिर मार्केट को, कॉलेज को, स्कूल को, ऑफिस को जाने की हुरमत तो आप जानते ही हैं, सब वहां थोड़ी इजाजत है। ये तो अल्लाह के बंदे जहां नमाज पढ़ते हैं, फरिश्ते जहां रहते हैं, वहां भी अल्लाह के रसूल ने मना फरमाया कि रास्ते से जहां भी एक औरत गुजरेगी लोग जरूर उसकी खुशबू सुनकर उसके मुतल्लिक कुछ ना कुछ कहेंगे, लिहाजा नहीं लगाना चाहिए। तो औरतों के लिए यह बात कही गई, मर्द के लिए खुशबू लगाकर आना अच्छा है, औरतों के लिए उससे बचना चाहिए, नहीं लगाना चाहिए। عورتوں کی نماز اگرچہ گھر میں بہت اچھی ہے، گھر میں نماز پڑھیں گی تو زیادہ ثواب ہے، لیکن ان کو مسجد میں آنے کی اجازت شریعت کی طرف سے دی گئی ہے، اور خاص کر جمعے کے دن ان کو موقع ملتا ہے بیان سننے کا، دین کی باتیں جاننے کا، تو جمعے کی نماز میں تو بہرحال آتی ہیں عورتیں، ان کو اجازت دی گئی ہے. اور نمازوں میں معلوم ہوتا ہے کہ عشاء اور فجر میں زیادہ عورتیں آتی تھیں نبی کریم صلی اللہ علیہ وسلم کے زمانے میں، دوسرے وقت میں بھی آتے رہے ہوں گے، لیکن زیادہ اس لیے کہ حدیث میں آتا ہے کہ پیارے نبی صلی اللہ علیہ وسلم فجر کی نماز پڑھ کے اور عصر کی نماز پڑھ کے دیر تک مصلی میں بیٹھتے. اس کی مصلیت فجر کے بعد بھی سنت نہیں ہے، عصر کے بعد بھی سنت نہیں ہے، ایک مصلیت یہ بھی ہوگی. فجر کے بعد خاص کر اللہ کے پیارے رسول نے فرمایا ذرا رہو، عورتیں نکل جائیں تو پھر اس کا تم لوگ جاؤ. تو عورتیں آتی تھیں مسجد کے اندر یقیناً، اور آنا چاہیے، اور سب بچوں کو بھی لاتی تھیں. اور ایک سنت یہ بھی ہے کہ سب بچے روئیں تو امام مختصر نماز پڑھائے، لمبی صورتیں نہ پڑھائے. کتنے آداب مسجد کے بیان کیے گئے ہیں. تو انت طیبہ و تطہرہ، مسجدوں کو پاک صاف بھی رکھا جائے گا اور اس میں خوشبو بھی ملی جائے گی. بعض لوگوں کی عادت ہوتی ہے، اور ہم لوگ بھی اسی میں آتے ہیں، سارے لوگ مسجد میں بیٹھنے کے بعد بال نوچتے رہتے ہیں، بدن کا میل نکالتے ہیں، کبھی ناک میں انگلی ڈال کے مسجد میں ڈالتے ہیں. کس قدر گندا بات ہے، کس قدر غلیظ حرکت ہے کہ اللہ کے گھر میں اس طرح کرتے ہیں. کئی امہ اکرام نے لکھا مسجد میں کنگھی نہیں کرنا، لکھا کیوں؟ بال جھڑیں گے. اگرچہ کہ تم لے جا کے بال باہر ڈالتے ہو، جب بھی نہیں، یہ حدیث میں نہیں آیا. علماء مسجد کا اتنا احترام کرتے تھے کہ مسجد میں کنگھی نہیں کرنا، باہر جا کے کرو. اللہ اکبر. مسجدوں ہم دیکھتے رہتے نا، سب بال پڑے رہتے ہیں اور سب کچھ میل کچیل، کبھی کیڑے مکوڑے، کیا کیا سب رہتے ہیں. مسجد صاف رہنی چاہیے میرے بھائی، پاک رہنی چاہیے، خوشبو بھی ہونی چاہیے مسجد کے اندر، یہ ساری باتیں ہیں. لہذا آدمی کو ان ساری باتوں کا خیال کرنا چاہیے. جو لوگ مسجد کو آتے ہیں ان کو چاہیے کہ ان باتوں کا خیال کریں گے تو زیادہ سے زیادہ اجر ملے گا، زیادہ سے زیادہ ثواب ملے گا. اور صحابہ اکرام اس کا بڑا خیال کرتے تھے. لہذا جتنی باتیں بتائی گئیں ان کے متعلق آپ کو اچھی طرح معلوم ہو گیا کہ مسجد کے آنے کے آداب بھی ہیں، مسجد میں آنے کے بعد بھی آداب ہیں. بعض لوگوں کی عادت ہوتی ہے نماز ختم ہوئی کہ نہیں ہوئے فوراً اٹھ جاتے ہیں. ضرورت کے لیے آدمی اٹھے گا، کوئی حرج کی بات نہیں، لیکن کچھ دیر آدمی بیٹھا رہے اپنی جگہ، کچھ تسبیح پڑھ لے، کچھ ذکر کر لے، کچھ اور کر لے، بہت اچھا ہے نا. کہ نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں آدمی جب نماز پڑھ کے، نماز سے پہلے سمجھے، نماز کے بعد سمجھے، اس لیے کہ نماز سے پہلے بھی تو سنت پڑھتے ہیں نا، تو آدمی جب نماز پڑھ کے بیٹھے رہتا ہے فرشتے دعا کرتے ہیں اس آدمی کے لیے، اللہم اغفر لہ، اللہم ارحمہ، اے اللہ اس کے گناہوں کو معاف کر، اے اللہ اس پر رحمت نازل فرما. اب فرشتہ مسلسل دعا کرتے رہتے ہیں. اب پاؤ گھنٹہ بیٹھے گیا، پاؤ گھنٹے تک آپ فرشتوں کی دعا بھی اور نماز کا ثواب بھی آپ کو ملے گا. کتنی بڑی چیز ہے. حدیث میں آیا کہ کوئی آدمی اگر سبحان اللہ 33 مرتبہ پڑھا، الحمدللہ 33 مرتبہ پڑھا، اللہ اکبر 34 مرتبہ پڑھا، سمندر کی جھاگ کے برابر بھی گناہ ہو اللہ معاف کر دیتا ہے. یہ سب پڑھنے میں 2-2.5 منٹ لگے گا آپ کو. کتنے آداب مسجد کے ہیں. آپ یہ نہ سمجھیں کہ صاحب مسجد کے اندر ہماری ایک ڈیوٹی ہوئے جانا ہے، نہیں، یہ تو اللہ کے دربار میں آپ کو آنے کا موقع دیا جا رہا ہے، اور بہت بڑی عزت ہے آپ کے لیے کہ اللہ کے دربار میں آنے کا اللہ نے آپ کو موقع دیا. آپ اپنی نماز سے یہ نہ سمجھیں کہ ہم نے اللہ پر احسان کیا، لوگ نماز نہیں پڑھتے میں آ گیا نماز کو، یہ نہ سمجھیں. اللہ کا شکر ادا کیجئے کہ اللہ نے آپ کو توفیق دی. اللہ پر کوئی احسان نہیں کیا آپ نے نماز پڑھ کے، وہ اللہ نے مہربانی کی کہ آپ کو نماز پڑھنے کی توفیق دی. تو نماز کو آنے کے آداب بھی ہیں. مسجد میں ضرورت کی باتیں کر سکتے ہیں، درس دے سکتے ہیں، سبق ہو سکتا ہے، لیکن بیکار باتوں سے مسجد کو بچانا چاہیے. اب آدمی وہ بیکار باتیں بہت سارے کر کے 2-3 دن کی باتوں میں اس میں شامل کر لیتا ہے، چلو صاحب ہم تو دین کی بات کیے، یہ سب تسلی ہے شیطان کی طرف سے. باتوں سے جہاں تک ہو سکے بچنا چاہیے. हाँ साहब, कोई दीन की बात है, कोई मसलियत की बात है, कोई जमात की बात है, किसी की मदद की बात है, हाँ साहब ये बात होनी चाहिए, मस्जिद में कोई हर्ज की बात नहीं है। खासकर मस्जिद नबवी में हजरत उमर इब्न खत्ताब रजी अल्लाह तआला कोई भी जरा जोर से बात करता या बात करता तो पकड़ के उसको बाहर निकाल देते मस्जिद, जाओ वहां जाके बैठो, अल्लाह के रसूल के मस्जिद में बातें कर रहे हो तुम ऐसे। तो मालूम यह हो कि मस्जिद में बातें वातें भी नहीं करना चाहिए। क्या होता है, मस्जिद का एहतराम खत्म हो जाता है। एक जगह मस्जिद है उसका एहतराम जब तक बाकी रहेगा। अब हम जरा मुकाबला करके देखें भाई, हम तो तौहीद वाले, किताब व सुन्नत वाले, नमाजी लोग आते हैं। जो लोग खुराफी बिदअती और दरगाहवादी रहते हैं, दरगाह परस्त रहते हैं, वो लोग कितने एहतराम से जाते हैं दरगाह को देखें आप, अल्लाह अकबर, रुमाल ओढ़ के, वजू करके और साफ कपड़ा ठीक करके, खुशबू मल के, अदब के साथ हाथ बांध के जरा जोर से बात करते हैं क्या। जो अदब जो एहतराम मस्जिद का होना चाहिए अल्लाह के दरबार का, गैरुल्लाह को दे दिया, ये कितना बड़ा शिर्क हुआ। तो देखिए कितना फर्क हो जाता है। लिहाजा मेरे भाइयों, मस्जिद को आने के आदाब भी हैं, मस्जिद को आने के अहकाम भी हैं। ये सारी बातें हमारे जहन में होनी चाहिए जब हम मस्जिद को आते हैं। उसकी वजह से दिल थोड़ा अल्लाह की तरफ लगता है, डर पैदा होता है, जन्नत की ख्वाहिश पैदा होती है, सारी बातें पैदा होती हैं। कुछ ना होने से सिर्फ उठना बैठना, उठना बैठना होता है। अल्लाह का सवाब मिलेगा नहीं मिलेगा अल्लाह को मालूम। किसी को तो नमाज का पूरा सवाब मिलेगा, किसी को दसवां हिस्सा मिलेगा, किसी को नौवां, किसी को आठवां। जितना उसने अदब और एहतराम का ख्याल किया, नमाज के और मस्जिद के अहकाम को पूरा किया, आने जाने के आदाब को पूरा किया, उन सब का उसको उसी मुताबिक सवाब मिलेगा। लिहाजा इसका ख्याल करना चाहिए। अजान होने के बाद कोशिश करनी चाहिए कि साहब मस्जिद को पहुंच जाए जल्द से जल्द। कोई जरूरी काम है आपका, हाँ साहब कीजिए, कोई बात नहीं, इकामत में आधा घंटा है, पाव घंटा है, 10-15 मिनट है, उस काम को कर लीजिए। जैसे कोई आदमी कहीं बैठ के कुरान पढ़ रहा है, साहब ठीक है थोड़ी देर का पढ़ के ले जाकर मस्जिद में हो गए। ये नहीं होना चाहिए कि साहब अभी तो अजान हुई ना, कोई काम नहीं, कुछ नहीं, बैठे बात कर रहे हैं, साहब चाय पी रहे हैं या कुछ और कर रहे हैं, अभी तो अजान हुई थोड़ी देर के बाद। यहीं से शैतान सवार होता है, हर चीज से हमको गाफिल करता है। इसलिए कोशिश यह करनी चाहिए कि जल्द से जल्द मस्जिद को पहुंचें, सारे आदाब का ख्याल रखें, हंसी दिल लगी मजाक से दूर रहें। मस्जिद पहुंचने के बाद नमाज का वक्त है तो नमाज पढ़ें, वरना फिर जिक्र अजकार के अंदर मशगूल रहें, फिर अल्लाह को याद करें। नमाज का हक अदा करने के बाद नमाज से इत्मीनान के साथ वापस जाएं, ताकि हमको आने का जाने का सब सवाब मिले। इन सारी बातों का ख्याल करना चाहिए, खासकर जुमे के दिन। जो आदमी के वजू करता है, घर में गुसल करता है, अब गुसल का मुतलिक तफसील बहुत है, नहाता है, नहाने के बाद मस्जिद को आता है, रास्ते में गपशप नहीं करता है, कुछ भी इधर उधर की हरकतें नहीं करता है, सीधा मस्जिद को आता है और इमाम के करीब बैठता है, तवज्जो से खुतबा सुनता है और फिर उसका नमाज पढ़ लेता है। अब उसको कितना सवाब मिलेगा, 10 दिन की नेकी का सवाब, 10 दिन के गुनाह माफ होंगे। हर जुमे को यही हुक्म, इसके अंदर जुमे को आने का खास हुक्म कि साहब जुमे को आता है आदमी इतनी पाबंदी के साथ, जल्दी आता है ना उसका। कुछ लोग मिंबर पर बैठ जाने के बाद आते हैं, उनका नाम रजिस्टर में नहीं है, जुमा की 2 रकात का सवाब मिला। जुमे को आने का जो इतना बड़ा सवाब प्यारे नबी ने फरमाया कि 10 दिन के गुनाह माफ है, वो नहीं। कब तक फरिश्ते नाम लिखते हैं, जब तक के इमाम साहब नहीं बैठ जाते मिंबर पर। बैठ गए बस रजिस्टर बंद हो गया, अब 2 रकात नमाज का सवाब आपको मिलेगा। बखिता जो प्यारे नबी फरमाए सवाब, नहाने के बाद मस्जिद को आए, एक एक कदम का सवाब, फला फला जितने सवाब बताए उससे महरूम। लिहाजा आदमी को जुमे के दिन इस बात का ख्याल करना चाहिए कि साहब एक दिन हफ्ते में आता है, जल्द से जल्द पहुंचे जुमे को, मस्जिद में आकर बैठे, अल्लाह को याद करे, दरूद शरीफ पढ़ता रहे, जिक्र अस्कार करता रहे। ये नहीं कि साहब روز کی طرح اس کو بھی جب ٹائم ہو جائے گا قریب جب جائیں گا, ایسے نہیں ہونا چاہیے میرے بھائیو. لہذا آپ ان باتوں کا خیال رکھیے تو نماز میں برکت ہوگی, اللہ کے یہاں زیادہ سے زیادہ اجر و ثواب ملے گا, اور نماز کے اندر ہماری توجہ اللہ کی طرف ہوگی اور اللہ کے دربار میں ہم زیادہ سے زیادہ اجر و ثواب پائیں گے. اللہ سے دعا کہ اللہ تعالی ہم سب کو دین اسلام کے احکام پر عمل کرنے کی توفیق نصیب فرمائے, ہر قسم کی برائی سے خرابی سے بچائے, ثواب کے اجر کے جتنے کام اللہ تعالی ان سب کو کرنے کی توفیق نصیب فرمائے. اقول قولی هذا واستغفر الله لي ولكم ولسائر المسلمين فاستغفروه انه هو الغفور الرحيم. الحمد لله الاحد الصمد الذي لم يلد ولم يولد ولم يكن له كفوا احد. اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا اغفر لنا ولإخواننا الذين سبقونا بالإيمان ولا تجعل في قلوبنا غلا للذين آمنوا ربنا إنك رؤوف رحيم. اللهم انصر من نصر دين محمد صلى الله عليه وسلم واجعلنا منهم, واخذل من خذل دين محمد صلى الله عليه وسلم ولا تجعلنا منهم. اللهم أعز الإسلام والمسلمين واخذل الكفرة واليهود والنصارى والمشركين. اللهم دمر ديارهم وشتت شملهم ومزق جمعهم وخرق بنيانهم وخالب بين قلوبهم وانزل بهم بأسك الذي لا ترده عن القوم المجرمين. عباد الله رحمني ورحمكم الله, إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون. اذكروا الله يذكركم ودعوه يستجب لكم, ولذكر الله تعالى أعلى وأولى وجل وأهم وأتم وأكبر.